اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. یہ لیکچر نمبر 14 کا سیکنڈ پارٹ ہم لگے ہیں پڑھنے آج. یہ لیکچر نمبر 14 میں ہم نے نسبت علمیہ کا کچھ تھوڑا سا ایک خاکہ سا جو تھا وہ آپ کی خدمت میں عرض کیا، اور آج ہم قرب نوافل اور قرب فرائض میں فرق کو سمجھیں گے، یا جو بتایا گیا اس کا مطالعہ کریں گے. تو یہ بات تو آپ کے کل مطالعے میں آ گئی، وہ جو میں نے پیج نمبر 112 جو ہے 112 نمبر صفحہ پہ، کہ قرب نوافل سے کیا مراد ہے، کس طرح ثابتہ کے گرد عیان کا دائرہ ہے، پھر اس کے گرد نسمہ کا دائرہ ہے، پھر اس کے گرد دو دائرے اور ہیں، لطیفہ قلبی اور لطیفہ نفسی کے. اور یہ جو ہے یہ سارے کے سارے جو ہمارے فرائض جن کو کہا جاتا ہے، یہ نماز، روزہ، زکوٰۃ اور نوافل، تلاوت، ذکر، فکر وغیرہ، حج، اور یہ سارے کے سارے اصل میں روحانیت کے پوائنٹ آف ویو سے صرف قرب نوافل، یہ فرائض جو ہیں یہ نوافل کا درجہ رکھتے ہیں، کیونکہ اللہ کے کام جو ہیں یہ وہ تو نہیں ہیں، یہ سارے کے سارے ہمارے ہیلو جی وہ سوری بیچ میں کال آ گئی جی. تو میں یہ پیج نمبر 115 پہ ہم لگے ہیں پڑھنے، ٹھیک ہے جی، کہ یہ جو قرب نوافل ہے یہ اصل میں جو ہمارے ذمے لگے ہوئے اللہ کی طرف سے اصل کام ہے، ان کاموں کے علاوہ جو کچھ بھی ہم کر رہے ہیں. اب شریعت ان کو فرائض کہہ رہی ہے، لیکن یہ فرائض جو ہیں یہ اصل میں کیا ہیں؟ یہ ہماری ڈیولپمنٹ کی ڈرلز ہیں، یہ ہمارے ذہنی استعداد کو بڑھانے کی، ہمیں مصلے پہ کھڑا کر کے اللہ کی موجودگی کو محسوس کروانے کی مشق ہے. اس مشق کا نام ظاہر ہے فرض تو نہیں ہے، یہ نوافل ہوئے، تو اس لیے روحانیت میں ان کو قرب نوافل کہا گیا، جن لوگوں کو یہ ایکسٹرا کام کر کے اللہ کی قربت کا احساس ہو جاتا ہے وہ قرب نوافل والے ہو گئے. اور جو اللہ نے کام اسائن کیے ہیں، جو خالق نے خود کام آپ کے ذمے لگا دیے، اب آپ غور کریں کہ ہر انسان، ہر فرد جو ہے وہ اپنی نو کا نمائندہ ہے، تو اس کو بطور ریپرزینٹیٹو آف اسپیشیز اپنی نو کے نمائندے ہونے کے تحت جو کوئی کام بھی کرنے وہ سارے اس کے فرائض ہیں، اور اسی کو کہتے ہیں قرب فرائض. بہرحال دیکھیں کہ حضور مرشد کریم فرماتے ہیں پیج نمبر 115، قرب نوافل اور قرب فرائض. روحانی علوم سیکھنے اور روحانی دنیا میں داخل ہونے کی لیے دو طرزیں معین ہیں، ایک طرز کا نام قرب نوافل ہے اور دوسری طرز کا نام قرب فرائض ہے. قرب نوافل ہو یا قرب فرائض، دونوں علوم یاد رکھیں، قربت چاہے وہ نوافل کے ذریعے ہو یا فرائض کے ذریعے، یہ دونوں علوم مرشد کریم اور، یہ انگریزی والا اور نہیں ہے، یہ انگریزی میں سے اینڈ کہتے ہیں، دونوں علوم مرشد کریم اور کسی ولی اللہ سے منتقل ہوتے ہیں براہ راست اولیاء اللہ کی ارواح سے منتقل ہونے والے روحانی علوم نسبت اویسیہ کے تحت منتقل ہوتے ہیں، یعنی اولیاء کرام کی ارواح سے براہ راست کسی کا رابطہ بن جائے اور بندہ ان کی ارواح سے براہ راست فیض یافتہ ہو جائے تو یہ طریقہ کہلاتا ہے نسبت اویسیا. اب اس کے پیچھے نسبت اویسیا کیا ہے؟ پہلے جو یہاں لکھا ہے وہ پڑھ لیتے ہیں، پھر اس پہ بات کرتے ہیں. نسبت اویسیا کا پہلا انکشاف حضرت عبد القادر محی الدین جیلانی رحمت اللہ علیہ کے طریقہ تصرف میں ہوا. یہ ان کے طریقہ تصرف سے کیا مراد ہے، اور اس کا پہلی دفعہ انکشاف وہاں کیسے ہوا؟ دیکھیے، طریقہ تصرف یعنی کہ حضرت شیخ عبد القادر جیلانی کو یہ شرف حاصل ہے، یہ مقام حاصل ہے کہ انہوں نے حضور علیہ الصلوۃ والسلام کی طرز فکر کو عام کرنے کے لیے ایک اسکول بنایا، ایک خانقاہی نظام قائم کیا. وہ خانقاہی نظام جس میں انہوں نے تصرف کیا، تصرف کا مطلب ہے، اب صارف کا لفظ آپ نے اکثر سنا ہوگا، جی معزز صارف، یہ بجلی کے بلوں پہ بھی لکھا ہوتا ہے، استعمال کرنے والے. تو انہوں نے اپنی روحانی صلاحیتوں کو استعمال کرتے ہوئے لوگوں کو واصل باللہ، اللہ کے ساتھ واصل کرنے، اللہ کے ساتھ جوڑ دینے کی جو کوششیں کی اور جو سسٹم بنایا، اس کا انکشاف سب سے پہلے شیخ عبد القادر محی الدین جیلانی کے طریقہ تصرف میں ہوا. اب اس میں ہوتا کیا ہے کہ نسبت اویسیا کے ذریعے سالک کی روح میں علوم منتقل کر دیے جاتے ہیں، اور وہاں سے یہ علوم چشمے کی طرح پھوٹ پڑتے ہیں، اور پھر یہی چشمہ یا علوم کا خزانہ اندر ہی اندر بہتے ہوئے فوارے کی طرح ابل پڑتا ہے. دوبارہ سن لیں، کیا ہوتا ہے کہ سالک کی روح میں کچھ علوم منتقل کر دیے جاتے ہیں. تصرف کسی صاحب تصرف بندے کا ہوتا ہے، کسی ولی اللہ کی روح یہ جب چاہتی ہے کہ اللہ کا پیغام اس بندے کے تھرو پھیلے تو وہ آپ کی روح میں کچھ علوم منتقل کر دیتے ہیں. آپ اپنا دنیاوی روٹین کے کام کرتے رہتے ہیں، کہیں باتوں باتوں میں آپ کے منہ سے وہ چشمہ صورت الفاظ ادا ہو رہے ہوتے ہیں، لوگ کہتے ہیں یہ علم اس کو کہاں سے آ گیا. علوم کا خزانہ اندر ہی اندر بہتے ہوئے فوارے کی صورت ابل پڑتا ہے. حضرت غوث العظم پیران پیر دستگیر کے بعد سے یہ سلسلہ اسی طرح جاری و ساری ہے. اسی لیے ان کا وہ ارشاد ہے کہ میرے اولیاء کرام کی گردنوں پہ میرا قدم، یعنی جس طریقے سے میں نے یہ ولی بننے کا سلیبس متعین کر دیا، چونکہ اس کو حضور علیہ الصلوۃ والسلام کی اپروول حاصل ہے، تو انہوں نے یہ فرمایا کہ سارے ولیوں کی گردن پہ میرا پیر. لوگ سمجھ رہے ہیں کہ یہ پتہ نہیں کیا کہہ رہے ہیں، حالانکہ مطلب یہ ہے. اب اسی طرح یہ سارا نظام جو ہے الٹا سمجھا ہوا ہے. دیکھیں نا، اب حدیث ہے کہ بھئی جنت تمہاری ماؤں کے قدموں کے نیچے ہے. ہم نے کیا سمجھا کہ جنت اتنی بے توقیر ہو گئی؟ کہا یہ جا رہا ہے کہ تمہاری ماں سے جو مطلب جنت خوشی کیا ہے نا، کہ خوشی ملتی ہے، کہ خوشی جو ہے وہ آپ کو جیسی مطلب خوشی کی کیفیت کو جنت کہتے ہیں. تو سب سے زیادہ خوشی بندے کو کہاں ملتی ہے؟ ماں کی آغوش میں. اب ماں کے قریب، ماں میں جو خوشی ملتی ہے بندے کو، بتایا کہ یہ خوشی اس جنت کی خوشی سے ارفع اور اعلیٰ ہے. اور کہا تحت اقدام امہاتکم، تمہاری ماں کے قدموں کے نیچے. بات کیا کہی گئی اور سمجھی کیا جا رہی ہے کہ جنت کو بلٹل نہیں کیا جا رہا، ماں کی قدر و منزلت کو بتایا جا رہا ہے کہ جس طرح ماں کے قریب جا کر بندہ خوشی سے सुकून से आशना होता है, इसी तरह मतलब जन्नत जो है वो उसका मुकाम उस खुशी की नस्बत कम है, वो तो तुम्हारी माँ के कदमों के नीचे है। ज़रा गौर करें इस जुमले पे, तो हम तो उस जुमले को भी गलत समझे और इधर ये कह दिया कि हज़रत पिराने पीर ने कि जी सारे ही वलीउल्लाह की गर्दन पे मेरा पैर, तो कह रहे हैं कि जी वो हमारी गर्दनें दबा के बैठे हुए हैं। अरे नहीं भाई, वो ये कह रहे हैं कि मुझ तक आने के लिए आपको, यानी कि वलीउल्लाह बनने के लिए आपको ये सिलसिला फॉलो करना है, ये सिस्टम फॉलो करना है। निस्बत अवेसिया का फैजान मख्फी तौर पर यानी पोशीदा तौर पर मलाए आला के जरिए या अंबिया कराम की अरवाह की मारिफत और औलिया अल्लाह की अरवाह के वास्ते से होता है। अब ये तीन दर्जे हो गए कि निस्बत अवेसिया का फैजान या मलाए आला। मलाए आला ये चार ग्रोह जिनके नाम बताए गए हैं, हज़रत जिब्राइल, हज़रत मिकाइल, इसराफील और इज़राइल। और फिर उसके बाद अंबिया कराम की अरवाह की मारिफत या औलिया अल्लाह की अरवाह के वास्ते से होते हैं। और निस्बत अवेसिया के फैज के लिए मादी जिस्म का होना ज़रूरी नहीं है। अब गौर करें ज़रा, ये मादी जिस्म को लेके कितना के पीटेंगे, सारी मिसाल पूरी किताब में यही बार बार कही जा रही है कि ये महज एक लिबास है, इसको एक लिबास से ज़्यादा ना समझें। असल बंदा इसके अंदर बसता है, रहता है, और यही बात जो है वो सूरह बलद में भी कही गई कि ये जिस जगह आप बसते हैं वह हल्लुन, मुझे अब लफ्ज याद नहीं आ रहे, खैर नहीं हुए। तो निस्बत अवेसिया के फैज के लिए मादी जिस्म का होना जरूरी नहीं, ये निस्बत बहुत कभी निस्बत है। यानी ये जिस्मानी ताल्लुकात जो हैं ये कोई माने नहीं रखते, लेकिन ये जो निस्बत है अंदर रूहानी सतह की, ये बहुत कभी निस्बत है। और उस निस्बत का मुजाहरा बहुत देर में होता है, ये जल्दी नहीं होता। और बसा औकात ये होता है कि जिस बंदे को ये निस्बत हासिल हो जाती है उसे आखिर वक्त तक इस निस्बत का इल्म नहीं होता, ये भी देखने में आया, क्योंकि वो शौरी जोन में नहीं आता। औलिया अल्लाह की अरवाह या अंबिया कराम की अरवाह या मलाए आला के जरिए मुंतकिल होने वाले रूहानी अलूम से जब ऐन या साबिता भर जाते हैं, अब देखें यहां जवैया का जिक्र नहीं है, यानी ये जो अनवारात हैं ये बराह रास्त रूह इंसानी में या रूह आजम में फीड होते हैं। आगे लिखा भी हुआ है कि ऐन या साबिता भर जाते हैं या रूह इंसानी और रूह आजम उनसे मामूर हो जाती है, तो सालक के ऊपर शहूदी कैफियत तारी हो जाती है, यानी उसे चीजें दिखने लगती हैं, शहूदी कैफियत उसको मुशाहिदा होने लगता है। अब निस्बत अवेसिया से फैज याफ्ता सालक की पहली नजर मलाए आला के शहूद पर खुलती है, ये है निस्बत फैज अवेसिया का। फैज याफ्ता सालक जो है वो देखता है फरिश्तों को, बल्कि सॉरी फरिश्तों के ग्रोह मलाए आला को देखता है, उसकी पहली नजर खुलती वहां पे। अब मलाए आला से मुराद ग्रोह जिब्राइल और ग्रोह मीकाइल हैं, और मलाए आला का शहूद बैतुल मामूर में होता है, और बैतुल मामूर अर्श के ऊपर का मुकाम है। अब आप गौर करें कि फौत होने के बाद आप जिस मुकाम से जन्नत से रूशनास हुए, तो जन्नत में ऊपर एक दर्जा है जिसको अर्श कहते हैं, अर्श से ऊपर है बैतुल मामूर, और बैतुल मामूर से ऊपर है सिदरतुल मिंतहा, और फिर सिदरतुल मिंतहा से ऊपर हिजाबात हैं और उसके बाद है मुकामे महमूद। तो ये नस्बत अवेसिया के बगैर आप क्या समझते हैं कि रसाई मुमकिन है? कोई पहले तो यहाँ मलाए आला तक ही नहीं पहुँच सके। तो ये सारी बात लगन की है, कोशिश की है। अगली नस्बत है नस्बत सुकैना। अब नस्बत सुकैना क्या चीज़ है? ये वो नस्बत है जो सहाबा कराम रिजवानुल्ला को हासिल थी। पहले बताया जा चुका है कि सहाबा कराम को सैयदना हजूर अलैहिस्सलाम की ज़ात अक़दस में इतना शगफ और इनहमाक था कि उनके ऐन नूर नबूवत से मामूर रहते थे, भरे रहते थे। नस्बत सुकैना की तारीफ ये कि पहले सालक किसी रूहानी आदमी के अंदर खुद को जज्ब कर देता है। दोबारा सुने, सालक किसी रूहानी आदमी के अंदर खुद को जज्ब कर देता है या किसी रूहानी आदमी को अपने अंदर जज्ब कर लेता है या वो अपने किसी कमाल की वजह से, कर्तव्य की वजह से, किसी वजह से किसी रूहानी बंदे की नजर में आ जाता है और वो रूहानी बंदे का क्या कहते हैं महबूबे नजर बन जाता है। और फिर होता ये है कि वो या ये कि आप किसी रूहानी बंदे को अपना महबूब बना लेते हैं और उसको अपने अंदर जज्ब कर लेते हैं। अब जज्ब होने के बाद या अब ये जज्ब होने से क्या मुराद है? रूहानी आदमी की रोशनियों को जज्ब कर लेने के बाद, रूहानी आदमी की रोशनियों को जज्ब कर लेने के बाद जो कैफियत वारिद होती है। अब रोशनियां किसे कहते हैं? जाहिर है बार बार अर्ज किया है, रोशनी कहते हैं तसव्वुरात को, कि रूहानी आदमी के तसव्वुरात को जज्ब कर लेने के बाद जो कैफियत वारिद होती है, अब उस कैफियत का नाम इश्क है। यानी फिर बंदे को सिवाय उसके दिखता ही कुछ नहीं है। इश्क जो होता है वो यकसू कर देता है, ये उसकी सब्सिडरी चुंगे में चुंगा कहते हैं, सब्सिडरी बेनिफिट। यानी जज्ब और इश्क की कैफियत का नाम नस्बत सुकैना है। ये इसकी इंतहाई मुख्तसर डेफिनेशन क्या है कि जज्ब हो जाए और इश्क में आगे निकल जाए तो ये कैफियत नस्बत सुकैना कहलाती है। अब इस नस्बत से सालक की तर्ज फिक्र में पीरो मुर्शद की तर्ज फिक्र मुंतकिल हो जाती है। इसका फायदा ये, उसके ख्यालात, तसव्वुरात और एहसासात में इतनी तब्दीली वाकया हो जाती है कि वो अपने पीरो मुर्शद की तरह सोचता है और पीरो मुर्शद की तरह उसके तमाम आमाल और अफाल हो जाते हैं। ये है सारी बात। देखे ना, आ गया ना वाजे के ख्यालात और तसव्वुरात, और पहले वो लफ्ज रोशनियां था तो उसके बाद में साफ लिख दिया कि जी ये ख्यालात और तसव्वुरात और एहसासात की खेल है और उसको इतना तब्दील करना है, उसकी उसमें इतनी तब्दीली करनी है कि वो अपने पीरो मुर्शद की तरह सोचने लगे। ये है टारगेट कि आपको अपनी तर्ज फिक्र को अपने पीरो मुर्शद की तरह उस तर्ज में ढालना है, हत्ता के आपके तमाम आमाल और अफाल भी उसकी तरह हो जाएं। एक शख्स, अब ये एक वाक्या सुनाने लगे, किसी बुजुर्ग की खिदमत में हाजिर हुआ तो देखा कि बुजुर्ग की टांग पर पट्टी बंधी हुई है। पूछने पर मालूम हुआ कि टांग में दर्द है। खैर, मुसाफरत करके जब वो उन्हीं बुजुर्ग के एक मुरीद के पास पहुंचा तो देखा कि मुरीद की भी टांग पर पट्टी बंधी हुई है। तो मुरीद ने बताया कि टांग में दर्द है। यानी जहनी हम आहंगी और यकसानियत का फिर ये आलम हो जाता है कि चोट एक को लगती है, फील दूसरे को होता है या दूसरे को भी होती है, यूं कह लें, क्योंकि अगर सिर्फ उसी को होती तो वो पट्टी उधर ना बंधती। ये नस्बत सुकैना की बात हो रही थी। अब नस्बत इश्क को जरा थोड़ा सा और वाजे कर दें। نسبت عشق سالک کا ذہن مرشد کریم کی طرز فکر سے جب معمور ہو جاتا ہے یا پیر و مرشد کی روحانی طرزیں مرید کے اندر نہ صرف یہ کہ منتقل ہو جاتی ہیں بلکہ متحرک ہو جاتی ہیں تو مرید کے لطیفے رنگین ہونا شروع ہو جاتے ہیں. کیا ہوا کہ پیر و مرشد کی روحانی طرزیں مرید کے اندر. اب یہ مرید اور مراد کے لفظ کو سمجھیں. مرید کہتے ہیں ارادہ کرنے والے کو, مراد جس کا ارادہ کیا جائے, مرشد کہتے ہیں جو راستہ دکھائے. اب جو راستہ دکھانے والا بندہ اسی کا ارادہ کر لے تو تب جا کے وہ مرید کہلائے گا. یعنی اس کی طرز فکر کو اپنانے کا ارادہ تو کرے تب وہ مرید کہلائے گا. یہاں سارے بس بیعت ہوئے, فارم پہ دستخط کیا اور کہا جی ہم تو مرید ہو گئے. نہیں, جب تک آپ ان کی روحانی طرزیں اپنے اندر منتقل کرنے کا عزم اور ارادہ نہیں کریں گے آپ مرید نہیں کہلائیں گے. یہ مرید بننے کے لیے ضروری ہے. مرید صاف لکھا ہے روحانی طرزیں مرید کے اندر نہ صرف یہ کہ منتقل ہوں بلکہ متحرک ہوں تو مرید کے لطیفے رنگین ہونا شروع ہو جاتے ہیں. اب یہ لطیفے رنگین ہونا کیا ہے کہ جتنا آپ کے لطائف میں رنگینی پیدا ہوگی آپ اتنا مرشد کے قریب ہوتے چلے جائیں گے. یہ ہے, یعنی ان کا رنگ چڑھتا چلا جائے گا. اگر آپ اللہ کے قریب ہو رہے ہیں تو آپ پہ اللہ کا رنگ چڑھتا چلا جائے گا. اسی کو صبغت اللہ کہا ہے قرآن نے کہ اللہ کا رنگ چڑھ گیا. تصوف میں رنگینی سے مراد دوری ہے. یعنی اب یہ سالک کے لطیفے اپنے ذاتی رنگ سے نکل کر پیر و مرشد کے رنگ میں رنگ جاتے ہیں. اور یہ نسبت جب پیر و مرشد سے منتقل ہو کر لطیفوں کو رنگین کر دیتی ہے تو لطیفوں پر پے در پے انوار الہیہ کا نزول ہوتا ہے اور اس طرح اللہ کے ساتھ عشق کی جڑیں مضبوط ہو جاتی ہیں. کیا ہوتا ہے؟ لطیفوں پہ انوار الہیہ, یعنی پھر براہ راست اللہ کی طرف سے سوچیں یا خیال آ رہے ہوتے ہیں اور پھر اس طرح اللہ کے ساتھ عشق کی جڑیں مضبوط ہو جاتی ہیں. جڑ سالک جب بھی اپنے عیان میں دیکھتا ہے اسے اللہ نظر آتا ہے. اور اسی بات کو حضرت خواجہ معین الدین چشتی اجمیری, جن کو غریب نواز بھی کہتے ہیں, رحمت اللہ علیہ نے اس طرح فرمایا کہ یار دم بدم بار بار می آیت. یار میرا محبوب دم بدم ہر سانس کے ساتھ بار بار, یعنی بار بار می آیت آتا ہے, یعنی میں ہر سانس کے ساتھ اللہ کا جلوہ دیکھتا ہوں. یہ اس کا ترجمہ کیا. نسبت اب جلد سن لیجئے. اب یہ وہ نسبت ہے جس کو تبع تابعین کے بعد سب سے پہلے خواجہ بہاءالحق والدین نے نشان بے نشانی کا نام دیا. ایک ایسا نام جس کی کوئی نشانی نہیں, یعنی ڈائمینشنز حدود سے ماورا زون ہے. نشانے بے نشانی کیا نام رکھا ہے. نقشبندی سلسلے کے افراد اس نسبت کو یادداشت کا نام دیتے ہیں, یعنی اللہ کا ذہن. بات آئی نا وہیں کہ پروگرام کہاں ہے؟ اللہ کے ذہن میں ہے, اس حافظے میں, لوہے محفوظ حافظہ. تو یہ نسبت یادداشت کہہ رہے ہیں اس نسبت کو, یعنی اس سے آپ جڑ گئے. اللہ کے ذہن میں جو پروگرام ہے, یعنی جو بڑا جو کائناتی کمپیوٹر ہے اس کی ہارڈ ڈسک سے اگر آپ کا ذہن جڑ گیا, اس کی میموری سے آپ کا کنیکشن ہو گیا, اس کو کہا ہے کہ وہ نشانے بے نشانی. نشانے بے نشانی سے مراد یہ ہے کہ عارف کا ذہن, عارف, عارف لفظ ہے عرفان رکھنے والا, کسی چیز کو جاننے والا, جب ذہن اس سمت میں سفر کرے جس سمت میں ازل سے پہلے کے نقوش موجود ہیں. یعنی جب یہ کائناتی پروگرام شروع ہوا تو وہ ازل ہوا, اس سے پہلے کیا تھا؟ तो वहां तक जब जहन पहुंचना शुरू हो जाता है या सीख लेता है, जब अजल से पहले के नकूश यानी अल्लाह का जहन आरिफ के कल्ब में बार बार दौर करता है। अब अल्लाह का जहन आरिफ के कल्ब में बार बार दौर करता है, दोबारा सुने, अल्लाह का जहन यानी अल्लाह के जहन में जो कुछ भी है वो बकदरे हिस्सा जुस्सा हिस्सा बकदरे जुस्सा के मिसदाक आरिफ का जहन की जहत और लगाव के मुताबिक अल्लाह का जहन आरिफ के दिल में कल्ब में बार बार दौर करता है, यानी उसकी तकरार होती है। तो सालिक को हर सिम हर तरफ ला मौजूद और मौजूद शय में अल्लाह नजर आने लगता है, ये इसका इनाम होता है या इसका फायदा होता है। यानी जब बंदा अल्लाह के जहन अजल से पहले के नकूश अल्लाह का जहन हुआ, जब बंदा अल्लाह के जहन को समझने लगता है तो फिर कोई चीज मौजूद है या ला मौजूद है या नहीं मौजूद, ला मौजूद है या मौजूद है, उसमें उसको अल्लाह ही अल्लाह दिखेगा। कोई भी काम हो, कोई भी अमल हो, सालक की उस्ताद तबीयत यह बन जाती है कि वो गैर इख्तियारी और इख्तियारी तौर पर हर चीज हर बात हर अमल में अल्लाह को तलाश करना शुरू कर देता है। ये उसकी उफ्तादे तबीयत बन जाती है, यानी उसकी तबीयत ऐसी बन जाती है कि वो इख्तियारी या गैर इख्तियारी तौर पे उसका जहन अल्लाह की तरफ लगा रहता है। उसका जहन अज खुद हर काम में हर अमल में अल्लाह की वाहदानियत को तलाश कर लेता है। जब ये सूरत हाल इतनी ज्यादा हो जाती है कि सालक उनमें इस तरह घिर जाता है कि उसे निकलने की कोई राह नहीं मिलती, तो वह अक्लो शऊर से दस्त बरदार होकर खुद को इस निस्बत की रोशनियों के रहमो करम पे छोड़ देते हैं। अब जैसे डूबता बंदा दरिया में, तो खुद को जब उसके हवास मख्तल हो जाए तो वो बहना शुरू हो जाता है पानी के साथ, फिर पानी उसे जिस तरह चाहे बहाता है। इसकी मिसाल ये है कि हर आदमी रोजाना कई गिलास पानी पी लेता है, लेकिन कभी उसका जहन इस तरफ नहीं जाता कि पानी क्या चीज है। अब पानी के अंदर सैराबी क्या है, पानी कैसे निकलता है, कुएं का पानी है, चश्मे का पानी है, ये दरिया का पानी है। अब आम बंदे का जहन इन बातों की तरफ मतवजो नहीं होता, ये फर्क है आम बंदे में और एक रूहानी बंदे में, कि वो उसका जहन इन बातों की तरफ मतवजो होता है, उसे जब प्यास लगती है पानी पी लेता है। लेकिन जिस बंदे को निस्बते जज्ब हासिल होती है वो पानी के अंदर अल्लाह को तलाश करता है, वो गौर करता है कि पानी अल्लाह ने तख्लीक किया है। जब वो पानी के बारे में सोचता है तो पानी से मुताल्लिक तमाम वसाइल उसके सामने आ जाते हैं, मसलन समंदर, बादल, बारिश, पहाड़ों पर बर्फ का पिघलना वगैरह वगैरह। अब बच्चा पैदा होता है तो लोग देखकर खुश होते हैं और बात खत्म हो जाती है। आरिफ जब पैदा होने वाले बच्चे को देखता है तो उसका जहन अज खुद बगैर किसी इरादे और इख्तियार के इस तरफ मतवजो हो जाता है कि अल्लाह ने इस बच्चे को 9 माह तक मां के पेट में रिज़्क फराहम किया है। जिस अल्लाह ने बच्चे को 9 माह तक रिज़्क फराहम किया है और उस रिज़्क से बच्चे की नशोनुमा हुई है, वो अल्लाह मुझे भी रिज़्क देता है, और जब तक मैं दुनिया में हूं मुझे रिज़्क मिलता रहेगा। इसके बरक्स 60 साल का आदमी ये नहीं सोचता कि मैं कभी 2 दिन का बच्चा था, लेकिन निस्बत जज्ब रखने वाला बंदा बार बार इस बात का इरादा करता है कि अल्लाह ने 2 दिन के बच्चे को 60 साल तक वसाइल फराहम किए हैं, तो रफ्ता रफ्ता इस निस्बत की शौक का हजूम, देखे ना, जब तक आप किसी चीज को सोचेंगे नहीं उसके तसव्वुरात आपके जहन में वाज़े नहीं होंगे तो निस्बत की शुआओं का हजूम, ये निस्बत की शुआओं के हजूम से क्या मुराद है कि इससे मुतालका ये ख्यालात इस कदर वसत इख्तियार कर लेता है कि आरिफ का जहन हर तरफ से हटकर ये सोचना शुरू कर देता है कि फिर वाकया मेरी अपनी कोई हस्ती नहीं है, यानी ये हकीकत उस पर आया हो जाती है, मेरी हस्ती के ऊपर अल्लाह मुहित है और उस हाते ही में मैं पैदा हुआ, उस हाते में मैं परवान चढ़ा और उस हाते में ही मैं दुनिया से रुखसत होकर दूसरी दुनिया में मुंतकिल हो जाऊंगा, इंतकाल कर जाऊंगा। अब ये कैफियत अक्लो शऊर पे इस तरह तारी हो जाती है कि आदमी की अना और इरादा, अना और इरादा निस्बत जज्ब के हाते में मादूम हो जाते हैं, खत्म हो जाते हैं। अब उसकी ना अना बाकी रहती है और ना उसका कोई अपना इरादा। यहां पे ये आपका चैप्टर मुकम्मल हो गया। तो आज हमने ये देखा कि कुर्बे फराइज में क्या होता है कि अल्लाह तबारक व ताला के एक इंतजाम के तहत मलाए आला, अंबियाए कराम या औलिया उज़ाम में से किसी की रूह उस बंदे को फैज देने की ड्यूटी पे लग जाती है। ये ना समझें कि ये कोई आपका कमाल है, ये अल्लाह के कामों में से काम होता है और यही जो औलिया कराम होते हैं इनकी अरवाह दुनिया से जाने के बाद भी बड़ी बिजी रहती है। वो सिर्फ दुनिया में ही नहीं मुर्शद बन के यहाँ पे लोगों पे शफकत करते, उनका वहाँ जाकर भी यही काम होता है। तो इससे एक तो ये बात भी वाजे हो गई। तो वो बंदे का ऐसा जहन बना देते हैं कि बंदे के जहन में अल्लाह का जहन डल जाए या बंदे का जहन अल्लाह के जहन से मुत्तसिल हो जाए या बंदे के जहन में अल्लाह का जहन मुनकलिब हो जाए या बंदे का जहन अल्लाह की तर्जों में मुनकलिब हो जाए, ये ज्यादा बेहतर। फिर इसके आगे नाम है, एक नस्बत सुकैना है, एक नस्बत अवेसिया है, एक नस्बत इश्क है और एक नस्बत जज्ब है। इनकी थोड़ी थोड़ी वजाहतें हजूर मुर्शद करीम ने कर दी और साथ में ये खूबियां भी बता दी कि अगर ये नस्बत हासिल हो जाए तो बंदे का जहन इन तर्जों में इस तरह से सोचने लगता है। थैंक यू वेरी मच जी। जी 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 बिल्कुल बिल्कुल ऐसा ही है। देखे ना पीरो मुर्शद हजूर मुर्शद करीम जो भी हो जिस भी सिलसिले में हो वो आपकी तर्ज फिक्र या जहन बनाने बैठ जाते हैं। ठीक है, आप गौर करें कि सारे सलासल का सिलेबस तो एक ही है, कुरान या उस्वा हुस्ना। कुरान और उस्वा हुस्ना के अलावा किसी सिलसिले ने कुछ और सिखाया? तो जवाब है नो। अब होता यह कि पीरो मुर्शद इनफरादी तौर पे एक बंदे का ऐसा जहन बना देते हैं, जब वो जहन बन जाता है तो पीरो मुर्शद जहन बनाता है तो फिर अब जैसे आप अब इमाम सिलसिला, अब हजूर मुर्शद करीम साफ बताते हैं भाई आपका जहन बना के मैंने हजूर के सामने पेश कर देना है। आगे फिर इमाम सिलसिला चूंकि बहुत ही बड़े बंदे हैं, ठीक है जी, तो किसी और वलीउल्लाह को क्या जरूरत पड़ी है कि वो हमारे मामलात में दखल दर अंदाजी करे। तो दखल अंदाजी होता है कि दखल दर तो वो फिर हजूर कलंदर बाबा औलिया हैं, वो इंशाल्लाह संभालेंगे बशर्ते के हम लगे रहें, ہمیں یہ آرزو ہو, ہمیں ارادہ, میں نے مرید کے لفظ کی آج کیوں شرح کی, کہ ہمیں یہ ارادہ کرنا ہے کہ حضور مجھے تو آپ کا ذہن چاہیے. غور کریں, آپ اپنے مراقبے میں ایسے دونوں ہاتھ جوڑ کے نمستے کرنے والے انداز میں اور التجا گزار ہو جائیں کہ حضور مجھے آپ کی طرز فکر درکار ہے, پلیز ہیلپ می, میں تو حاصل کرنا چاہتا ہوں, مجھے عطا کر دیجیے. وہ پھر ہماری جو کوتاہیاں ہیں, وہ خامیاں ہیں, وہ آہستہ آہستہ وہ کہتے ہیں لگے رہو, آپ کوشش کرتے رہتے ہیں, وہ ادھر سے زور لگاتے ہیں, تو ایک دینے والا ایک لینے والا, دینے والا دینا چاہ رہا ہے, لینے والا لینا نہ چاہے تو کون کیا لے لے گا. تو لینے والے کی جذبہ زیادہ ہونا چاہیے, دینے والا تو تیار بیٹھا ہے, اتنا کھڑا ٹھلایا کس لیے, اتنی راتیں جاگ کے انہوں نے کتابیں لکھی, اتنا محنت کر کے بندے تیار کیے تاکہ ان کی یہ بات لوگوں کے پلے پڑ جائے. ٹھیک ہو کیا سر؟ بہت شکریہ آپ کا جی, بہت نوازش, آپ نے اتنا ماشاءاللہ, اللہ آپ کو خوش رکھے جی, بہت نوازش, آپ سب کا بہت شکریہ, اللہ حافظ, اللہ حافظ, اللہ حافظ.